ترقی یا تباہی، نریندر مودی اپنی ترجیحات طے کریں۔ چوتھی دنیا ہندوستان۔
اس وقت ملک کے ہر نیوز چینل پر نریندر مودی کا انٹرویو آ رہا ہے، اخباروں کے انٹرویو ای میل سے ہو رہے ہیں، اور اخبار یہ لکھ رہے ہیں کہ مودی کے جواب بہت بے باک اور صاف ہیں، لیکن ان سارے سوالوں میں ملک کے غریب، محروم اور مسلمان غائب ہیں۔ ان طبقات کی حالت کیسے سدھاری جائے، اس کے بارے میں نہ کوئی سوال ہے اور نہ وزیر اعظم کے عہدے کے امیدوار کا کوئی بیان ہے۔ ایک اور طبقہ غائب ہے، اعلیٰ طبقہ، جن میں برہمن، ٹھاکر، کائست اور تاجر طبقہ آتا ہے۔ اس میں جو غریب طبقہ ہے اس کی کس طرح سے زندگی اچھی بنے گی، اس کا بھی کوئی جواب ان انٹرویوز میں نہیں ملتا۔ پہلا شک تو یہ کہ ملک کو غریبی کی بھنور جال سے نکالنے کا کوئی واضح نقشہ نہ بھارتی جنتا پارٹی کے پاس ہے اور نہ نریندر مودی کے پاس ہے۔ جب ہم نے یہ سوال اٹھایا کہ ملک میں چین سے بنا مال بازاروں میں بھرا پڑا ہے اور موبائل فون جیسی چیز یا موبائل فون کے ہیڈ فون یا ہینڈز فری تار جیسی چیزیں ہم چین سے منگائیں اور اسے ہندوستان میں بنانے کا کوئی بھی وعدہ نریندر مودی یا بھارتی جنتا پارٹی کی طرف سے نہ آئے، تو پھر اقتصادی نقشہ کیا ہوگا یا ترقی کا نقشہ کیا ہوگا، یہ سمجھ میں آ سکتا ہے۔ اور جیسے ہی ہم نے یہ لکھا، ویسے ہی بھارتی جنتا پارٹی کے لوگ چیخنے لگے کہ موبائل ہم ملک میں ہی بنائیں گے۔ اس کا مطلب نہ کسی طرح کا تصور ہے، نہ کسی طرح کا روڈ میپ سامنے ہے۔
نریندر مودی جی کے انٹرویوز میں ہندوستان کا کسان غائب ہے۔ کسان کو فصل کی قیمت کیسے ملے گی، فصل منافع بخش کیسے ہوگی یا کھیتی منافع بخش کیسے ہوگی، کھیتی کی زمین کو چھیننے سے کیسے بچایا جائے گا، اور کسان کی فصل کیسے بچولیوں کے جال سے آزاد ہو کر سیدھے صارفین تک پہنچے گی، اس کا بھی نقشہ نریندر مودی جی کے کسی بھی انٹرویو میں نہیں دکھائی دیا۔ گزشتہ 10 برسوں میں جنگل، زمین یعنی معدنیاتی ذخائر کی اور قدرتی وسائل کی جم کر لوٹ ہوئی ہے، یہاں تک کہ ندیوں کو بڑے سرمایہ داروں کو بیچ دیا گیا ہے۔ کئی ریاستوں میں، جن میں مدھیہ پردیش کی مثال سب سے آگے ہے، آر ایس ایس سے جڑے لوگ کانوں کی ہیرا پھیری میں شامل پائے گئے۔
نریندر مودی کی ریاست کا کوئی بھی تجزیہ ملک کے کسی بھی اخبار اور ٹی وی چینل نے نہیں کیا۔ وہاں کی نابرابری کا مطالعہ کسی اخبار یا ٹی وی چینل نے نہیں کیا۔ شاید اس کے لیے بھی کوئی نہ کوئی پیکج بنا ہوگا، لیکن ٹی وی چینلوں اور اخباروں کے پرچار سے اگر لوگوں کے پیٹ میں روٹی پہنچ جائے تو کیا بات ہے، لیکن جن پیٹوں میں روٹی نہیں پہنچے گی اور جن ہاتھوں کو کام نہیں ملے گا، وہ امید کی اتنی بڑی اونچائی کو بہت جلدی چھوٹا کرنے کی سوچنے لگیں گے۔ اگر ان امکانات کو خارج کرنے یا کچلنے کا کام نریندر مودی مذہبی پولرائزیشن سے کریں گے، تو وہ اس ملک میں فسادات اور قتل عام کی طرف مڑ جائے گا۔ اس لیے ضرورت اس بات کی ہے کہ نریندر مودی ہر حالت میں ملک کے مسائل کی ترجیحات طے کریں اور ان ترجیحات کی بنیاد پر اپنا عزم دہرائیں۔ عزم دہرائیں یا نہ دہرائیں، لیکن ان کے حل کی طرف قدم بڑھائیں۔ ملک اس وقت نریندر مودی سے یہی چاہ رہا ہے، ورنہ ترقی اور تباہی کا راستہ ایک ہی نقطے سے مڑتا ہے، اور اگر محتاط نہ رہیں تو ترقی سے گزرنے کی جگہ ہم تباہی کے دور سے گزرنے لگیں گے۔ ایران اور سعودی عرب میں بڑھتی نزدیکیوں پر تل ابیب کا اضطراب، الرائی اليوم لندن۔
اسرائیل کے سیاسی ذرائع سے ملنے والی اطلاعات سے پتہ چلتا ہے کہ تہران اور ریاض کے درمیان بڑھتی نزدیکیوں پر تل ابیب کو شدید اضطراب اور خوف لاحق ہو گیا ہے، کیونکہ اگر ان دونوں حکومتوں کے درمیان قربت بڑھ گئی تو صہیونی حکومت اسلامی جمہوری ایران اور مغرب کے مابین جوہری معاہدے کی مخالفت کے سلسلے میں اکیلی رہ جائے گی۔ جو موقف اسرائیلی وزیراعظم نتنیاہو نے اختیار کیا تھا اور جس کی حمایت سعودی عرب اور کچھ اعتدال پسند عرب حکومتوں نے بھی کی تھی، وہ موقف اب بکھر کر رہ گیا ہے۔ اسرائیلی سیاست اسی موقف کی مدد سے دنیا کو ایران کے خلاف شدید پابندیاں لگانے اور لام بند کرنے کے لیے تیار کرنے میں کامیاب ہو گئی تھی، مگر ایسا لگتا ہے کہ ایران کے ایٹمی مسئلے میں صہیونی حکومت کا رول ختم ہو گیا ہے۔ बंदर बिन सुल्तान को इंटेलिजेंस चीफ के ओहदे से हटाकर उनकी जगह यूसुफ इदरीसी का लाया जाना दोनों मुल्कों के बाहमी ताल्लुकात में बेहतरी आने की अलामत है। तेहरान और रियाज के दरमियान इस क़ुर्बत में अहम रोल अमरीकी वज़ीर ख़ारजा जॉन कैरी का भी है और ईरान और सऊदी अरब के ताल्लुकात में बेहतरी के नतीजे में ही लबनान में हुकूमत की तश्कील अमल में आई है।
ईरान और सऊदी अरब एक दूसरे के करीब आए तो इसके बड़े दूर रस नतायज निकलेंगे और इससे मशरिक़ वस्ती में अमरीका की पोजीशन भी बेहतर होगी। दूसरी जानिब सऊदी अरब और अमरीका के बाहमी रिश्ते भी अपनी जगह पर कायम रहेंगे, बल्कि इनमें मजीद बेहतरी आ सकती है। हाल ही में अमरीकी कांग्रेस के एक रुकन ने अपने बयान में कहा है कि ईरान और अमरीका के दरमियान ताल्लुकात काफ़ी हद तक अच्छे हो गए हैं और जब भी कोई मुश्किल पेश आती है तो अमरीकी सियासतदानों को ये इल्म होता है कि इसके हल के लिए तेहरान में उन्हें किस से गुफ्तगु करनी है।
इस वक्त वाशिंगटन में मौजूद गुफ्तगु ये नहीं है कि ईरान के साथ एटमी मुहैदा होगा या नहीं, बल्कि इस बारे में बहस हो रही है कि इस मुहैदे पर कब दस्तखत होंगे। अमरीकी हुकाम चाहते हैं कि मुहैदे के लिए तयशुदा जुलाई की डेडलाइन से पहले ही मुहैदा हो जाए। इसका मतलब ये होगा कि ईरान पर लगी सारी पाबंदियां ख़त्म हो जाएंगी और ईरान के साथ यूरोप और अमरीका के ताल्लुकात को बहुत तेज़ी से फ़रोग़ हासिल होगा। सऊदी अरब की हुकूमत बड़ी गहरी नज़र से तगयरात का जायज़ा ले रही है और वो हरगिज़ ये नहीं चाहेगी कि ईरान दुश्मन महाज में वो अकेली रह जाए। ज़राए बताते हैं कि सऊदी अरब को जो ईरान से मगरिब की दोस्ती की शदीद मुखालफत करता आया है, अमरीकी हुकाम और ख़ास तौर पर अमरीकी वज़ीर दिफा चैक हैगल की तरफ से यकीन दहानी कराई गई है कि ईरान से किया जाने वाला मुहैदा वाशिंगटन रियाज स्ट्रेटेजिक ताल्लुकात और मुश्तरका मफादात के खिलाफ नहीं होगा। सऊदी अरब ने ईरान से अपने ताल्लुकात की नौयत तब्दील करने का फैसला अपनी नई स्ट्रेटेजी के तहत किया है और इस नई स्ट्रेटेजी में ईरान हरीफ मुल्क के बजाय सऊदी अरब का हलीफ मुल्क होगा। ग्रीको रोमन कुश्ती के आलमी मुकाबलों में ईरान की शानदार फतह।
घोड़ों की परवरिश गाह के दौरे के मौके पर मलिके बरतानिया की नाजेबा हरकत।
तुर्की में सोमा मादन के सानहे के बाद मुजाहिरों के दौरान गिरफ्तार 13 साल लड़के की खौफ से ये हालत हो गई कि उसकी पैंट भीग गई।
जुनूबी कोरिया के सदर की जज्बाती तकरीर, अश्कबार आंखों के साथ कश्ती के सानहे और 300 मुसाफिरों की हलाकत पर माफी मांगी।
तुर्की के इलाके सुमा के मादन सानहे के 301 महलूकीन की आखिरी रसूमात।
हिंदुस्तान के मारूफ सनतकार मुकेश अंबानी की 27 मंजिला रहायशी इमारत को फोर्ब्स ने दुनिया का सबसे कीमती रहायशी मकान करार दिया।
बांग्लादेश में कश्ती के सानहे में दर्जनों अफराद हलाक हो गए। इराक की नई हुकूमत के सिलसिले में 4 सूरतें। महर न्यूज ईरान।
इराक के पार्लिमानी इंतखाबात के नतायज का 19 दिन बाद ऐलान किया गया और जैसा कि गैर सरकारी जराए ने पहले ही अंदाजा लगाया था, स्टेट ऑफ लॉ अलायंस को सबसे ज्यादा सीटें मिली। रस्मी नतायज के मुताबिक वजीर आजम नूरी मालिकी की क्यादत वाले इतिहाद को 93 सीटें मिली हैं, जबकि मुक्तदा सदर से वाबस्ता अल अहरार पार्टी को 31 और सैयद अम्मार हकीम की पार्टी अल मुआतिन को 29 सीटें मिली हैं। उसामा नुजैफी के अलायंस अल मुत्तहिदून को 23 और इयाद अल्लावी के इत्तेहाद अल वतनिया को 21 सीटें हासिल हुई हैं। عراق کے وزیر اعظم نوری مالکی نے انتخابی نتائج پر اطمینان کا اظہار کیا اور کہا کہ وہ دیگر پارٹیوں کے ساتھ مل کر کام کرنے کے لیے تیار ہیں۔ عراق کے ذرائع ابلاغ کا کہنا ہے کہ اسامہ نجیفی کی قیادت میں سنی نشین صوبوں کی سیاسی جماعتوں کا ایک الائنس وجود میں آ رہا ہے جسے الاتحاد کا نام دیا گیا ہے۔ اس الائنس میں 6 پارٹیاں شامل ہیں اور مزید پارٹیوں کو شمولیت کی دعوت دی جا رہی ہے۔
حکومت سازی کے مسئلے میں جہاں مقتدی صدر کی وابستہ اتحاد نے کچھ ریڈ لائنوں کی بات کی، مگر نوری مالکی کے الائنس کے ایک رہنما کاظم سیادی کا کہنا ہے کہ اس ریڈ لائن کی بہت زیادہ اہمیت نہیں ہے۔ انہوں نے کہا کہ نوری مالکی کو تیسری دفعہ وزیر اعظم بننے سے روکنے کے لیے طے کی جانے والی یہ ریڈ لائن کوئی خاص اہمیت نہیں رکھتی اور صدر الائنس اپنے اس مطالبے کو ترک کر دے گا۔
معروف تجزیہ نگار واسق الحاشمی کا کہنا ہے کہ جن سیاسی جماعتوں نے نوری مالکی کو تیسری دفعہ وزیر اعظم نہ بننے دینے کا عہد کیا ہے، وہ سر انجام اپنا یہ اصرار ترک کر کے اسٹیٹ آف لا الائنس سے سمجھوتا کر لیں گی۔ حکومت کی تشکیل کی 4 ہی صورتیں ہو سکتی ہیں۔ ایک صورت تو یہ ہے کہ نوری مالکی ایسی حکومت تشکیل دیں جس میں شیعہ فرقے کی اکثریت نہ ہو، تو یہ ممکن ہی نہیں ہے۔ دوسری صورت یہ ہے کہ نوری مالکی کے مخالفین آپس میں جمع ہو کر اکثریت حاصل کر لیں اور حکومت منا لیں، مگر یہ بھی ممکن نہیں ہے۔ تیسری صورت یہ ہے کہ نوری مالکی کے بجائے اسٹیٹ آف لا الائنس کسی اور رہنما کی قیادت میں حکومت تشکیل دے، مگر یہ بھی بہت دشوار ہے۔ سب سے زیادہ امکان اسی بات کا ہے کہ موجودہ وزیر اعظم نوری مالکی کی ہی قیادت میں نئی حکومت تشکیل پائے۔ البتہ یہ طے ہے کہ نئی حکومت کی تشکیل میں وقت لگے گا۔ اس سلسلے میں سپریم اسلامی کونسل کے سربراہ سید عمار حکیم کا موقف یہ ہے کہ مضبوط حکومت تشکیل پانی چاہیے جس میں سیاسی جماعتوں کی شمولیت ہو اور حکومت کی تشکیل کا عمل تیزی کے ساتھ انجام دیا جائے۔ آئل پلیٹ فارم کی تنصیب چین کی اسٹریٹجک غلطی نہیں، دی ڈپلومیٹ ٹوکیو۔
جب سے چین نے ویتنام کے ساتھ تنازع والے بحری علاقے میں اپنا آئل پلیٹ فارم نصب کیا ہے، دونوں ملکوں کے تعلقات قدرے بحرانی ہو گئے ہیں۔ کچھ تجزیہ نگار کہتے ہیں کہ چین نے آئل پلیٹ فارم نصب کر کے اسٹریٹجک غلطی کی ہے، لیکن چین نے جس وقت اور روش کا انتخاب کیا ہے اسے دیکھتے ہوئے یہ کہا جا سکتا ہے کہ چین نے بڑی اسٹریٹجک غلطی کر دی ہے۔ پلیٹ فارم نمبر 981 کو نصب کرنے کے لیے جس وقت کا انتخاب کیا گیا ہے وہ بہت سے افراد کے لیے باعث حیرت ہے، کیونکہ حالیہ برسوں میں دونوں ملکوں کے درمیان نسبتاً دوستانہ رشتے رہے ہیں۔ سن 2013 میں چین کے وزیر اعظم لی کی کیانگ نے ویتنام کا دورہ کیا اور دونوں فریقوں نے مختلف میدانوں میں باہمی تعاون کو فروغ دینے کا اعلان کیا۔ دوسری طرف چین نے برسوں کی محنت اور بے پناہ بجٹ صرف کرنے کے بعد ایسا آئل پلیٹ فارم تیار کیا ہے جو سمندر کے اندر کام کر سکتا ہے، اور چین دنیا کے دیگر ممالک کے سامنے اپنی اس صلاحیت کا مظاہرہ بھی کرنا چاہتا تھا۔ موجودہ وقت ایسا ہے جب اس سمندری علاقے میں طوفان بہت کم آتے ہیں۔
اس کے علاوہ دو اور وجہیں بھی چین کے اس اقدام کے سلسلے میں سمجھ میں آتی ہیں۔ پہلی وجہ کی تشریح یہ ہے کہ بے شک اس اقدام سے چین کی ساکھ کو نقصان پہنچا ہے اور ویتنام کے عوام کا بھروسہ جیتنے کا موقع اس کے ہاتھ سے نکل گیا ہے۔ چین کے اس اقدام سے بحیرہ ساؤتھ چائنا کے علاقے میں امن و استحکام کو فروغ دینے کے مرکزی ہدف کو دھچکا لگے گا، جس کا ذکر چین کے صدر زی جن پیانگ نے سن 2013 میں سفارتکاری کے موضوع پر منعقدہ کانفرنس میں کیا تھا۔ چین میں کچھ دانشور یہ بات کہہ بھی رہے ہیں کہ تین ملکوں جاپان، فلپائن اور ویتنام سے بیک وقت تنازع چین کے لیے دانش مندانہ عمل نہیں ہوگا، مگر چین کا مسئلہ یہ ہے کہ جب اسے اہم قومی مفادات اور عالمی ساکھ میں سے کسی ایک کا انتخاب کرنا ہو تو بلا شبہ وہ اول ذکر کا انتخاب کرے گا۔ دوسری وجہ یہ ہے کہ بے شک چین کے اس اقدام کے نتیجے میں ویتنام امریکہ کے قریب ہو جائے گا اور جاپان، فلپائن اور ویتنام کی شمولیت سے چین مخالف اتحاد بھی تشکیل پا سکتا ہے، جس میں آگے چل کر اور بھی ممالک شامل ہو سکتے ہیں، مگر حقیقت یہ ہے کہ ویتنام چین کی دشمنی مول نہیں لے سکتا، کیونکہ اسے ترقی کے لیے چین کے بازاروں اور سرمایہ کی ضرورت ہے۔ چین ویتنام کا سب سے اہم تجارتی پارٹنر ہے चीन से वियतनाम की दरामदात मुल्क की कुल दरामदात का 28% है। वियतनाम कभी भी इस तजारती रिश्ते को खतरे में नहीं पड़ने देगा। वियतनाम में जो चीन मुखालिफ लहर उठी है और चीनी और दीगर गैर मुल्की कंपनियों पर हमले हो रहे हैं और उन्हें लूटा जा रहा है, उससे सिर्फ और सिर्फ वियतनाम को नुकसान होगा, क्योंकि वियतनाम को अपने बड़े प्रोजेक्टों के लिए चीनी सरमायाकारी की अशद जरूरत है।
बहरहाल वियतनाम आज भी कम्युनिस्ट पार्टी की क़यादत वाला मुल्क है, जो अमेरिका के सिलसिले में गहरे शकूक व शुभात रखता है। इस मुल्क में बहुत से लोगों का ये नज़रिया है कि अमेरिका वियतनाम में रंगीन इनकलाब लाकर कम्युनिस्ट हुकूमत का खात्मा कर देना चाहता है। वियतनाम के इंसानी हकूक के रिकॉर्ड पर अमेरिका की मुसलसल तनकीद से दोनों मुल्कों में बेएतमादी की फ़जा कायम है। लिहाजा जब तक वियतनाम में कम्युनिस्ट पार्टी इख्तदार में है, अमेरिका के साथ इस मुल्क के ताल्लुकात की नौयत में कोई बुनियादी तब्दीली नहीं होगी। चीन से होने वाले टकराव की सूरत में वियतनाम की हुक्मरान कम्युनिस्ट पार्टी की साख यकीनन ख़राब होगी, मगर अमेरिका की क़ुर्बत इस पार्टी का वजूद ही ख़त्म कर देगी। एक नुक्ता ये भी है कि वियतनाम में चीन मुखालिफ मुजाहिरों से चीन को बहुत ज़्यादा फिक्र नहीं है, क्योंकि वियतनाम की हुकूमत ने वसी कार्रवाई करते हुए हज़ारों की तादाद में मुजाहिरीन को गिरफ्तार कर लिया है। मुख्तसर ये कि चीन ने मुमकिन है कि ऑयल प्लेटफॉर्म नष्ट करके कोई बड़ा फ़ायदा हासिल ना किया हो, मगर यकीनी तौर पर यह स्ट्रेटेजिक गलती भी नहीं है, क्योंकि वियतनाम के पास चीन के खिलाफ इस्तेमाल करने के लिए कुछ ज़्यादा कार्ड्स नहीं हैं। अलबत्ता चीन को चाहिए कि वो वियतनाम से अपने ताल्लुकात को मजबूत बनाने की कोशिश जारी रखे। वियतनाम को हाशिए पर डाल देना चीन के लिए भी मुनासिब नहीं होगा। फिर वही डोमोर की रागनी फ्राइडे स्पेशल पाकिस्तान।
अमरीकी दफ्तर खारजा के नायब सेक्रेटरी बर्नेस ने शुमाली वजीरिस्तान पर हमला करने और पाकिस्तान की सरजमीन से अफगानिस्तान में दरअंदाजी रोकने का मुतालबा किया है। वहीं उसने अफगानिस्तान से पाकिस्तान में दरअंदाजी करने के बारे में कुछ नहीं कहा। लिहाजा हम ये नतीजा अखज करने पर मजबूर हैं कि अमरीका मकबूजा अफगानिस्तान से पाकिस्तान पर हमलावर होने वाले जंगजुओं को नहीं रोकेगा, लेकिन पाकिस्तान को जवाबी कार्रवाई से रोकेगा। हम नहीं समझते कि कोई गैरतमंद कौम ऐसी जिल्लत आमेज एक तरफा शर्त कबूल करेगी। वजीर दाखिला चौधरी निसार ने तो बर्नेस को रेमंड डेविस और हाल में FBI के मुसल्ला एजेंट की पाकिस्तान में आमद और पुरअसरार सरगर्मियों के बारे में बताया होगा। अगर अमरीका चाहता है कि पाकिस्तान की सरजमीन से पख्तून कबायली सरहद पार अपने मजलूम भाइयों की मदद को न जाएं, तो इसे जल्द अज जल्द अफगानिस्तान से अपनी फौज और अपने एजेंट बुला लेने चाहिए और पाकिस्तान में मौजूद CIA, FBI और ब्लैक वाटर के गुमाश्तों को फौरन ले जाना चाहिए।
ये क्योंकि मुमकिन है कि अमेरिका पाकिस्तान में तकरीबकार और किराए के कातिल भेजता रहे और वो उल्मा वकला असातजा तलबा अतिबा को कत्ल करते रहें और हुकूमत पाकिस्तान खामोश तमाशाई बनी रहे। बर्न्स किस मुंह से हमारी फौज के सरबराह से बात कर सकता है जबकि उसका महकमा पाकिस्तान की मुसल्ला अफवाज की किरदार कुशी करता है, उनके खिलाफ मुंतखब हुकूमत को उकसाता है और ISI को वजारत दाखला के ताबे कर देना चाहता है।
ज़रा अमरीका का मकरो फरेब तो मुलाहजा हो कि कबायली इलाकों में फौज को अंधाधुंध बमबारी और गोलाबारी का मशवरा देता है, लेकिन बलूचिस्तान में फ्रंटियर कोर पर कौम परस्तों के अगवा और मावराए अदालत कत्ल का इल्ज़ाम आयद करता है और सलामती कौंसिल को बलूचिस्तान के बहरान में मुदाखलत की तरगीब देता है। एक बात और काबिल गौर है, पाकिस्तान के अंदर एक आज़ाद ख्याल अकलियत है जो प्रोपेगंडे के जरिए अपने ख्याल और अफकार अक्सरियत पर मुसलत करना चाहती है। उसकी सरपरस्ती अमरीका कर रहा है और ये अकलियत फौज को आवाम में बदनाम करना चाहती है और दोस्ती और ताउन के नाम पर पाकिस्तान को भारत की अशिया और मसनूआत की मंडी बनाना चाहती है। ये अमरीकी एजेंडा है जिस पर अमल दरामद किया जा रहा है। उधर नरेंद्र मोदी सारी कौम को पाकिस्तान के खिलाफ सफारा कर रहा है जबकि इधर पाकिस्तान की 1.5 लाख फौज भारत की सरहद से हटाकर कबायली इलाकों और पाक अफगान सरहद पर लगा दी गई है। क्या भारत का खतरा टल गया